डेढ़ दो घंटे बात की, बात खत्म हुई। मैं तो गल कोई सुन लगी ने कि बड़ी सुन लगी, पर सानू साडे मौलवी तिलका छड़े भैया भाभी आ गए टुक छो, अच्छे तो टुकना आया किसान तो हम पता लग गया भाई साढ़े मौलवी तिलकाई जाता है। हूं थोड़ी रात की रोटी असा पकावनी, तुसे नहीं पकावनी, जरूर पका जी तो आप भुखे हैं। फिर दो दिन उन्होंने हमें रोटी नहीं पकाने दी। भैया अगली बस्ती चले तो सारा गांव हमें अलविदा कहने बाहर तक आया, सारा गांव अकाएक। इस वक्त मैदान में सिर्फ तबलीग है जो इस किस्म के मजमे को लेने के लिए मेहनत कर रही। तलब वालों के लिए बेशुमार रास्ते हैं, तलब वालों के लिए बेशुमार रास्ते हैं, तबलीग जरूरी कोई नहीं तलब वालों के लिए, के हिदायत लेने के लिए तलब वालों के लिए बेशुमार रास्ते हैं। बे तलबों में अगर जाना है तो तबलीग के बगैर कोई रास्ता नहीं, और अगर तलब वाला बेतलब के पास ना जाए तो तालिब तालिब कैसा है जिसको बेतलब का एहसास ही ना हो। वो इसलाह क्या इसलाह है कि जिसको और की जन्नत में जाने का फिक्र ना हो। हमारी फजीलत नवाफिल पर नहीं है, हमारी फजीलत इस दावत के काम पर है। अगर नफल तोले तोले गए ना तो हमारे पास तो एक दमड़ी भी कोई नहीं पहली उम्मतों के मुकाबले में। हमारी तो उम्र 60-70 साल सारी है, 100 साल लगा लें इससे ज्यादा कोई क्या जिएगा। और पहली उम्मत है 300 साल, 400 साल, 500 साल, 600 साल, 1000 बरस एक आबिद ने अल्लाह की एक जजीरे में बैठ के इबादत की। खुद अल्लाह के जबरील इस्लाम में हुजूर हो या रसूल अल्लाह, हम उतरते थे और चढ़ते थे और उसको जजीरे में सजदे में पड़ा देखते थे, 1000 साल अल्लाह की इबादत की। क्या कोई है जो इतने नफल लेकर बनी इसराइल से मुकाबला करके दिखाए। हमारे देखो हमारा मकाम नवाफिल की वजह से नहीं है, हमारा मकाम ये तबलीग के अजीम शान काम की वजह से है कि इसने ये जब ये मैदान में आया तो बस सब चिराग बुझ गए। सूरज निकलता है तो चिराग खुद बुझा दिए जाते हैं। तबलीग वो इज्जत वाला काम है, वो अजीम शान काम है कि जिसके राह में उठा हुआ एक कदम बरस हा बरस की मेहनत से ऊंचा ले जाए। और अल्लाह के बंदों पर आंसू बहाना, ये हजारों साल के नफल एक तरफ और ये आंख से निकला हुआ आंसू इंसानियत के दर्द में ये क्यामत के दिन एक तरफ वजन दिखा दे। एक आदमी हाय करता है, हाय अच्छे अल्लाह मेरे मुझे माफ कर दे, इस हाय का भी एक वजन है। हाय अल्लाह मेरे बच्चों को माफ कर दे, इसका भी एक वजन है। हाय अल्लाह फैसलाबाद वालों की बख्शिश कर, हाय सारी उम्मत की बख्शिश कर, हाय अल्लाह सारी इंसानियत को हिदायत दे दे। तो अमल और दुख और दर्द और गम शक्ल एक है, दायरा और नीयत के बदलने से ताकत बढ़ जाती। एक आदमी अपनी जात में अमल करता है इसके अंदर सालिहीन का नूर है, एक आदमी अपनी कौम कबीले को सामने रख के मेहनत करता है इसमें अंबियाए साबिकीन का नूर है, एक आदमी ताजरों को सामने रख के मेहनत करता है इसमें शुएब अलैहिस्सलाम की मेहनत का नूर है, एक आदमी जिम्मेदारों को सामने रख के मेहनत करता है उसमें कौम सबा के नबियों की मेहनत का नूर है, एक आदमी हुकूमत वालों को सामने रख के मेहनत करता है उसकी मेहनत में मूसा अलैहिस्सलाम की मेहनत का नूर है, एक आदमी पूरी दुनिया के इंसानों को सामने रखकर मेहनत करता है उसमें खत्म नबूवत का नूर है। सैयदुल कौनैन का चमकता सूरज है जिसकी एक एक बोटी नहीं एक एक जिस्म के जर्रे को शौ बना देगा। तो भाइयों ये अक्सर मजमा नौजवान बैठा है, अपनी हिम्मतें अपनी कुव्वतें इस मुबारक काम में लगाएं, दुनिया कदम में पड़ के आएगी, पीछे पीछे आएगी। सारे आलम के इंसानों को सामने रख के सोचना, ये सोच ही ऐसी अजीम शान है कि अल्लाह ताला इसी पर ही खुश हो रहा होता है, तो मेरे बंदों की फिक्र हो रही। एक दफा हम गश्तों में गए हुए थे जिम्मेदारों के जोड़ के लिए, फिरते 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 दीपालपुर पहुंचे रात को किसी वक्त में, तो फजर पढ़ के मैं सोने लगा तो जमात आई हुई थी मरकजों का, तो जितनी देर में बिस्तर बिछाना करना सोना, इतने में उस पठान नौजवान था, कोई 18-19 साल का, उसका बयान शुरू हो गया पश्तो, खालिस पश्तो। और पश्तो मुझे तो मौलाना सईद खान साहब से मैंने कहा आप कैसे पठान हैं, आपको पश्तो नहीं आती? कहने लगे अगर इसमें दगा दगा ना होती तो मैं सीख ही लेता, इसमें दगा है, वो दगा तो उर्दू में ले गए ना, दगा देना धोखा देना। और वो पश्तो का तो मुहावरा है दगा दगा दगा, पता नहीं आगे क्या कहते हैं। तो कहने लगे इसमें दगा ना होती तो मैं भी सीख लेता, तो हमें भी दगा के बाद कुछ पता नहीं। लेकिन उस नौजवान ने बात शुरू की, आप यकीन माने आधा घंटा ऐसे दम बखुद मैं बैठ के सुनता रहा, और मुझे सिर्फ एक जुमला समझ में आ रहा था, और उसी एक जुमले ने मुझे जगाए रखा, मुझे नींद नहीं आई। टोल आलम हिदायत, टोल आलम हिदायत। मैं ये सोचूं कि ये अनपढ़ बिल्कुल अंगूठा छाप और बिल्कुल नौजवान कच्ची उम्र पहाड़ी नौजवान, और कह रहा सारे आलम के लिए हिदायत, सारे आलम के लिए हिदायत, ये ऊंची सोच इसे कहां से मिली? तबलीग में अल्फाज सादा हैं, मानी बड़े बुलंद हैं। तबलीग अल्फाज की जंग नहीं कि महक और चटक और खटक और मटक और हटक और खटक, ये खतीबाना जुमले नहीं है तबलीग में, ये तसन्न और बनावट नहीं है। अल्फाज सादा, मानी बड़े बुलंद, सारे आलम को हिदायत मिल जाए, ये जुमला आसान सा है, लेकिन इसके माने का वजन तो आप देखें कितना जबरदस्त है कि एक आदमी इसलिए सुबह करे, एक आदमी इस तरह बिस्तर से उठे कि या अल्लाह आज पूरी दुनिया के इंसानों को हिदायत मिल जाए, मैं इसलिए मेहनत करूं। ये क्या हुआ, सुबह उठे कमाने जा रहे, शाम को आ रहे तो कमा के आ रहे, फिर सुबह उठे तो कमाने जा रहे, फिर शाम को आ रहे तो कमा के आ रहे, और बहुत सा कब पैसा जो मुकाबले के लिए कमा रहा है, कोई ये नहीं कि पैसा घट गया, मुकाबला हो रहा है, वो इतने लेगा मैंने भी इतने करना, उसने इतने कर लिए मैंने भी इतने करने। दुनिया के लिए मुकाबले करना भी कोई अकलमंदी है, दीवानों का देश है कि छोड़ जाने वाली चीज पर मुकाबले हो रहे। और कोई यूं सुबह करे कि आहा ये अल्लाह सारे आलम को हिदायत मिल जाए। हमारे साथी हैं वो रोज दुआ करे अल्लाह कल जब सूरज निकले तो हिदायत को लेकर निकले, और आज जो सूरज डूबे तो कुफर को लेकर डूबे, रोज वो दुआ मांगते। हमारे पास 15 दिन लगा था। अब सोचो तो सही कितनी बड़ी दुआ है ये, या अल्लाह कल जब सूरज निकले तो हिदायत को लेकर निकले, या अल्लाह आज जो काफर मर गए बस मर गए, कल कोई कुफर पे न मरे, कल सब इस्लाम वाले बन जाए। आप जरा अंदाजा तो लगाएं इतनी बड़ी सोच ये कहां से आ गई, ना कोई बहुत बड़े शेख की सोबत है, ना किसी बहुत बड़े आलिम की सोबत है, ना किसी मदरसे से फारिग है, छोटा सा रिटायर और छोटा सा जिम्मेदार, जिम्मेदार तो है जी अकल के छोड़े होते हैं ताजरों के मुकाबले में, अपनी बुराई कर रहा हूं आप क्यों नाराज होते हैं भाई, हमारी अकल ताजरों के मुकाबले में थोड़ी होती है। देखिए इस एक अनपढ़ के एक और सुनाओ, एक हमारे दोस्त ने जोंगली रावी के किनारे रहने वाले रहीम यार खान हमारी जमात, तो सुबह उठ के कहने लगे आज अल्लाह साईं नाल झगड़ा लाया, आज अल्लाह से झगड़ा किया, थोड़े माजूर हैं पांव से के लाए ऐसा नुआखिया है, सानू तो ना जखीरा ना करो हराम है, तो सानू तो लोड़ होंगी, तो सानू तो आखिया जरा जखीरा दो जिक्र सी हूं मैं लिखर फेर सा ते आप जो हिदायत का जखीरा की बैठा है तीन तो लोड़ ही कोई ये हवा ही नहीं लगन देता पे अपने मजे में, कोई बुआ खोल तेरी हलकत मर गई, अगर रोया भी हां तेरा बना झेड़ा भी लाया कि यार अल्लाह तीन का लोड़ भी कोई नहीं हिदायत दी, ते तू आप जखीरा की बैठा है कोई बुआ खोल तेरी हलकत मर गई। अब बताओ खालिस जिम्मेदार है, वो तकड़ा जिम्मेदार है, इतनी बड़ी सोच कि एक आदमी सारे आलम के लिए बेकरार हो, ये हाय है नबूवत वाली हाय। बाकी भाई रास्ते से पत्थर भी हटा दो, उसको भी अल्लाह ने बख्शिश की है, मसला सिर्फ बख्शिश का नहीं है। तो کتے کو پانی پلانے پہ اللہ کے دریا رحمت چل معاف کیا. یعنی اس کام نے ایک انوکھا فکر دیا ہے کہ اس لیے رونا رویا جا رہا ہو کہ یا اللہ لوگوں کو ہدایت مل جائے, پھر بندے جہنم سے بچ جائیں, میں بھی بچ جاؤں, یہ بھی بچ جائیں. یہ عرب ہے نا, عرب ان کا خمیر نہیں بدلا, ان پر آئی ہے حال آئے دنیا کی وجہ سے, لیکن ان کو اندر سے کوئی بدل نہیں سکا. جو بھی عربوں کے ساتھ چند دن چل کے دیکھ لے, یہ وہ نسل ہے جن کی صفات مٹ نہیں سکتی, ہماری مٹ جاتی ہیں, ہم تو ہیں کمزور درجے کے ان کے مقابلے. تو میں تب طواف کر رہا تھا بیت اللہ رات کو, تو ایک عورت بڑھیا بھاری جسم وہ بیت اللہ کو چمٹی ہوئی, یہ جو حتیم کی طرف سے, تو میں قریب سے گزرا تو وہ کہہ رہے تھے اللہم اہدِ امت حبیبت. جو میں جملہ سن جب دوبارہ گزرا ہوں تو اللہم اہدِ امت حبیبت, اور پھر تیسرے چکر میں آؤں وہ ایک ہی جملے کو دوہرا رہے ہیں اللہ اپنے حبیب کی امت کو ہدایت ہدایت دے ہدایت دے. سات چکر میں نے اس بڑھیا کو چمٹے ہوئے دیکھا اور لگی ہوئی ہے, یا اللہ اپنے نبی کو مجھ کو ہدایت دے دے ہدایت. مجھے اتنا رونا آیا کہ ابھی تو تربیت نہیں ہے اور یہ حال ہے, ماحول بھی نہیں دیکھا, یہ حال ہے. اس لیے مولانا لیاقت صاحب فرماتے تھے جب عرب تبلیغ میں اٹھیں گے تو پھر سارے عالم میں اسلام پھیل جائے. تو بھائیو یہ سینے کے جذبے بدلیں, کمانے کے لیے جینا, کمانے کے لیے مرنا, یہ کیا جینا اور مرنا ہے؟ تبلیغ کو اپنا کام بنائیں اور باقی زندگی کے شعبوں کو اپنی ضرورت بنائیں. ضرورت قربان ہو سکتی ہے, کام قربان نہیں ہو سکتا. یہ معجزہ ہے آج کا کہ ان پڑھ لوگوں سے اللہ ہدایت کے پھیلنے کے اسباب پیدا فرما رہے ہیں. بابا نگر کی طرف چولستان جو وہاں ایک چرواہا اونٹ چرانے والا, نہ رائمنٹ دیکھا نہ کسی جماعت, وہیں جو جماعتیں پیدل چلتی ہیں ان کے ساتھ کو اس نے 10 دن 20 دن لگائے بس, نہ کبھی رائمنٹ آیا نہ کبھی اجتماع میں آیا, جنگل کا رہنے والا. اس 10 دن میں اللہ نے اس کو ایسا بدلا کہ اس علاقے میں جو جماعت آ جائے پیدل چلنے والی تو اونٹ لے کے اور 3-4 بکریاں لے کے آ جاتا. قاضی امیر صاحب میں نے توڑے نال جس فکن تھی چلو میں نال, ساری جماعت کا سامان اونٹ پر, اونٹ ساتھ لے کے چلتا, بکریاں ساتھ لے کے چلتا, جہاں جماعت خیمہ زن ہوتی یا بستی ہوتی وہاں اتار کے پھر نکل جاتا, سارا دن بکریاں چراتا, شام کو ان کا دودھ دو کے آ کے جماعت کی خدمت میں پیش کرتا. ایسے جنگلیوں کو جس محنت نے ایسا قربانی والا رخ دے دیا, ایک جماعت کے ساتھ چل رہا اسی طرح اپنے روٹین پر, تو جمعے کا دن امیر سے کہتا امیر صاحب آج ساڑیاں تیاریاں نہیں, وہ سر سمجھا شاید یہ واپس جانا چاہتا ہے, امیر صاحب آج ساڑیاں تیاریاں نہیں. جمعے کا غسل کیا, جمعے کی نماز پڑھی, نماز پڑھ کے سلام پھیرا اور اللہ کے پاس پہنچ گیا, آج ساڑیاں تیاریاں نہیں. بھائیو یہ محنت چل کے دیکھ سمجھ میں آتی, کرنے سے کھلتی ہے یہ. لیکن میں آپ سے کسی خوش فہمی کی وجہ سے نہیں بھائیو, بلکہ آپ کو واللہ بڑی بصیرت اور ہمدردی کے ساتھ عرض کروں, یہ میدان اس وقت کا واحد مرہم ہے, یہ مرہم وحید ہے. لوگوں کے پاس خود چل کے جائیں, کچھ شیطان نے برباد کر دیا, کچھ نفس نے برباد کر دیا, اوپر سے یلغار آئی بے حیائی کی ایسی کہ اس نے ہمیں اتوا کر کے مردوں کی طرح ڈال دیا. بے گھاٹ کی کشتی ہیں, کیا کنارہ ہے کیا منزل ہے کچھ خبر نہیں. دین زندہ ہوگا نا تو دنیا کے شعبے ساتھ زندہ ہوں گے. جس نے مجھے سب سے پہلے دعوت دی تبلیغ کی اس نے ہمارے کالج میں گولڈ میڈل لیا اکنامکس جیسے خشک مضمون میں. جب دین زندہ ہوگا تو ساتھ دنیا اور عزت کے ساتھ زندہ ہوگی. وہ دین دین کیا ہے جو دنیا کو زندہ نہ کرے اور دنیا کے مسائل کو حل نہ کرے. ہم کوئی راہ رہبانیت لے کے تھوڑا ہی آئے. لا رہبانیت فی الاسلام. میری امت کی رہبانیت یہی ہے اللہ کے راستے میں جہاد. یہی میری امت کی رہبانیت ہے. تو جتنا دین زندہ ہوگا اتنا دنیا میں بھی اللہ تعالیٰ قوت اور طاقت عطا فرمائیں گے. عرب کے بدو میں کوئی سیف اللہ بن گیا, کوئی فاروق بن گیا, کوئی ذوالنورین بن گیا, کوئی اسد اللہ بن گیا, کوئی جنت کے نوجوانوں کے سردار بن گئے, کوئی جنت کی نوجوان خواتین کی سردار بن گئی. یہ دین کی برکت تھی. تو ہمارے دنیا کے شعبے بھی زندہ ہوں گے جب دین زندہ ہوگا. اس لیے بھائیو ایک تو ہم خود توبہ کریں. آج تک جو اللہ کو ناراض کیا اس پر ہم توبہ کریں. ٹھیک ہے نا بھائی؟ کیوں نہیں؟ ایسے مہربان اللہ سے لڑنا تو نہیں چاہیے. اس سے نافرمانی, اس سے بغاوت ہی ہے, اس سے لڑائی ہے. یہ تم سارے خود توبہ کریں اور ایک ساری دنیا میں پھر کر لوگوں سے توبہ کروائیں. اس پر اللہ تبارک و تعالی ضرور یا تو ہدایت کی ہوا چلائے گا یا اپنی حجت کو تمام کر کے لوگوں نافرمانوں کے وجود سے اپنی زمین کو پاک کر دے. ٹھیک ہے نا بھائی؟ تو ہم کوئی تبلیغی جماعت کے لیے وقت نہیں مانگ رہے بلکہ مالک کے دین کے لیے وقت مانگ رہے ہیں. یہ جو ابھی لکھیں گے نا رجسٹر میں, یہ اسلام آباد نہیں جا کے دکھائیں گے, یہ ادھر ہی رہے گا. یہ اللہ کے پاس لکھوانے کے لیے کہ ہم قافلے بن بن کے لوگوں میں پھریں. آج تو دیکھ دیکھ کے لوگ مسلمان ہو رہے. ایک لڑکا پشاور کا بڑا مالدار گھر کا, وہ پڑھتا تھا لندن کے ساتھ ایک شہر تھا, وہاں ایک پٹھانوں کی جماعت چلی گئی. تو ان کو لے کے گشت میں جا رہا تھا, ایک گاڑی روکی, ایک لڑکی باہر نکلی, اس نے شور مچا اینجلز اینجلز اینجلز. تو وہ ڈر گئے, کہنے لگے یہ کیا کہہ رہی لڑکی, ہم نے تو اس کو کچھ بھی نہیں کہا. میں کہا نہیں, آپ کی تعریف کر رہی ہے, کہہ رہی فرشتے ہیں فرشتے. پھر کہنے لگی دیکھو یہ بائبل ہے میرے پاس, میں پڑھتی ہوں, مجھے کوئی چین نہیں, کی خالی شکلیں دیکھ کے مجھے چین آ گیا اور مسلمان ہو گئی. شکلیں دیکھ کے لوگ مسلمان ہو گئے. اور فرانس میں جمع چل رہی پیدل, دو لڑکیاں آ کے رکیں, گاڑی سے نکلی, ان کو آپ پیسے لے لیں اور سوار ہو جائیں. سردی بہت ہے, ان کو ہمارے پاس پیسے ہیں, کس طرح پیدل کیوں چل رہے ہیں؟ آپ کو اگر پوری وین چاہیے تو ہم اس کا بھی انتظام کر سکتے ہیں. کہیں ہمارے پاس وین بھی ہے تو کس طرح پیدل کیوں چلتے ہیں؟ چلو انہوں نے ان کو دعوت دی, ہم اس لیے پیدل چلتے ہیں کہ لوگ اللہ کے فرما بردار بنے, لوگ اللہ کو راضی کریں. اچھا اب پتا چلا آپ کون ہیں. کہ کون ہیں؟ کہ آپ نبی ہیں. وہ فرینچ لڑکی کر رہی, یہ بات ہو رہی ترجمان کے, ایک عرب صاحب چل. کہ آپ کو کیسے پتا چلا ہم نبی ہیں؟ کہ ہماری کتابوں میں لکھا ہوا ہے کہ یہ کام نبی کرتے ہیں. تبلیغ ختم نبوت کی پہچان ہے. ان کا نہیں, ہم نبی نہیں, لیکن ہم اس کے امتی ہیں جو ہمیں نبیوں والا کام دے کر گیا تھا. تو دونوں لڑکیاں مسلمان ہو گئیں. پھر ایک ہفتے کے بعد آئیں اور 8 لڑکیاں اور لے کر آئیں اور ان کو بھی ساتھ مسلمان کا ان کو بھی کیوں. تو میرے بھائیو یہ سکہ بند چیز ہے, یہ نسخہ آپ استعمال کر لیں, فائدہ ہو تو اور کر لیں, نہ ہو تو ڈاکٹر بدلنے سے کون روکتا ہے. بدل جو ہماری اللہ نے جو ہمیں دی ہے سوج بوجھ, ہم تو اسی کے مکلف ہیں. ہم اپنی بات کو وہی نہیں بنا رہے, خطا ہو سب ممکن ہے, میری ساری بات ہی غلط ہو. غلطی کا امکان ہر انسان کی بات میں, غلطی سے پاک صرف نبی کا بول ہے بس, باقی کسی کا بول غلطی سے پاک نہیں ہے. اس لیے فقہ نے لکھا ہے کہ بڑے سے بڑے شخص کی بات کو لیا جائے گا چھوڑا جائے گا سوائے اللہ کے رسول کی بات کے، باقی ہر آدمی کا بات یو خز و یورد کوئی بات لی جائے گی کوئی چھوڑی جائے گی، کیوں کوئی صحیح ہوگی کوئی غلط ہوگی، میری دو گھنٹے کی ساری بات ممکن ہے غلط ہو، کوئی دعویٰ نہیں، لیکن میں اسی سوچ بوجھ کا مکلف ہوں جو اللہ نے مجھے دی ہے، اسی کے حساب سے مجھے بات کرنی ہے۔ تو بھائیو اس وقت اس محنت کے سوا اور کوئی راستہ نظر نہیں آتا جو اس ریلے کا رخ پھیر دے اللہ کی طرف، اس لیے اپنے اوپر انسانیت پر رحم کھا کر ہم بھائی نکلیں، اور یہ نکلنا اللہ کو راضی کرنے کے لیے ہو اور کوئی مقصد کے لیے نہ ہو۔ اب ہم نام دیتے جائیں گے لکھتے جائیں گے، دو گھنٹے ہو گئے،
مورخہ 24 مئی سن 2001، حضرت مولانا طارق جمیل صاحب بمقام شب جمعہ فیصل آباد بلال مسجد میں بیان فرما رہے تھے، موضوع تھا عذاب الہی اور کارگزاری، تیار کردہ علمی کیسٹ گھر، کیسٹ ملنے کا پتہ نوٹ فرما لے، علمی کیسٹ گھر دکان نمبر 5 فاطمہ پلازا نجد تبلیغی مرکز مدنی مسجد فڈل بیئر یا کراچی، فون نمبر 6370813